अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 MHz कालीकोट र www.malikafm.org.npबाट पनि हरेक साता बुधबार राति 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौ जसले व्यक्तिका अनुभव भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौ। कृति सौरभमा गएका 13 सातादेखि हामीले उपन्यास फिरफिरेको वाचन गरिरहेका छौं। 14 श्रृंखलासम्म आउँदा पृष्ठ 250 सम्मको वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा जुठियामेलाई गाउँबाट निकाला गरेपछि कल्लुराम नितान्त एक्लो भएको छ। खेतमा भुख्याचा बनाएर राखेका सबैलाई उसले फोरिदिएको छ। अब के हुन्छ सुनौ? फिरफिरेको 14 अंश पृष्ठ 251।
एउटा तारा हेर्छ मलाई सधैँ राति राति, एउटा तारा हेर्छ मलाई सधैँ राति राति, मताउँछ धरती मात्यो न बोलाउँछ माथि, एउटा तारा हेर्छ मलाई सधैँ राति राति। गाजल देख्छु रातो रातो लाली, सुनगावा नै फुले जस्तै त्यही मुहार खानी, ओ, ओ, कालो कालो गाजल देख्छु रातो रातो लाली, सुनगावा नै फुले जस्तै त्यही मुहार खाली, त्यही हँसाइमा चिप्लियो मन संसार सबै छाडे, त्यही हँसाइमा चिप्लियो मन संसार सबै छाडे, भेट छैन जै पनि कहाँ सम्मजाली, एउटा तारा हेर्छ मलाई सधैँ राति राति, एउटा तारा हेर्छ मलाई सधैँ राति राति, न ताउँछ धरती मात्यो न बोलाउँछ माथि, एउटा तारा हेर्छ मलाई सधैँ राति राति। दैव तेरो सृष्टि सपना झै झुटो रहेछ त्यही मायाको दृष्टि, ठुलो भन्नु मात्र रहेछ दैव तेरो सृष्टि सपना झै झुटो रहेछ त्यही मायाको दृष्टि, अझै किन तडपाउँछौ बिजुली। झै हासी अझै किन तड्पाउँछौ बिजुली झै हासी आँसु यता पठाएर माया अन्तै घाँसी एउटा तारा हेर्छ मलाई सधैँ राति राति एउटा तारा हेर्छ मलाई सधैँ राति राति
दूरबीन कालो रङको थियो सिसाहरू गोरुका काला आँखा जस्ता थिए लामो फित्ता झुन्डेको थियो सपनाको संसारबाट ट्याप्प समाएर स्वात्त बाहिर ताने जस्तो लाग्थ्यो तर सर्वजित मास्टर साहबले दूरबीन सपनाको संसारबाट होइन नेपालगञ्जबाट ल्याएका थिए उनले नलमा पसिना पखालेर भत्भती पोलिरहेका पैतालामा पानी खन्याएर पिँढीमा टुकुस्स बसेर मुसु मुसु हाँस्दै आँखामा दूरबीन टाँसे उनले आँखैका डिलमा आए जस्ता झकुलालको झोपडी गुयारामको खेतलाई अबेरसम्म हेरे लौबा दूरबीन पो ल्याछौ त जीवराम आँगनको डिलमा बसेर सुल्पा तानिरहे र लजाउँदै आएर दूरबीन समाएर आँखामा टाँसे बादल फत्तै आँखाकै डिलमा आइपुग्यो बादल त आँखैमा ठोक्किन आयो बा उनले जोडले हाँसे उनको हाँसो सुनेर रमा भ्यौँसी दगुर्दै बाहिर आए एकैछिन दैलोमा उभिएर दूरबीनलाई हेरी अनि दगुर्दै सर्वजित मास्टर साहबको छेउमा पुगे बा म पनि हेर्छु के उनले दूरबीनलाई रमाको आँखामा टाँसिदिए मसुरबारीको अग्लो सिमलको रुख रमाकै छेउमा आएर उभियो उसले हाँस्दै जिब्रो टोके उसलाई हेर्दै सर्वजित मास्टर साहब खिस्स हाँसे रमाले धेरै कालपछि सर्वजित मास्टर साहबको अनुहार उजेलो देखे दूरबीन उनको अनुहारतिर घुमाए आँखी भुको कुनामा बसेका मसिना चाउरी पनि देखे तिमलाई पनि के सनक चढेको हो मास्टर जीवरामले ठट्टा गरे अब दूरबीनले कहाँ कहाँ हेर्ने विचार गरेका छौ मैले आफूलाई भनेर ल्याएको होइन दाई पवनलाई ल्याइदिएको रमाको टाउको फनन्न घुम्यो ए पवनलाई पो ल्याइदिएको उसले अनुहार अँधेरो बनाए मलाई के ल्याइदिनु भयो त उनले रमाको शिर सुमसुमाए बेटालाई पनि एक चिज ल्याइदिएछु उनले झोलामा खोतल खातल पारे एउटा कागजको डब्बा झिके ल बेटा तिम्रा चित्रमा रङ लगाऊ रमाले डब्बा ट्याप्प समाती डब्बा खोली ओहो भित्र त पेन्सिल जस्ता अनेक रङ रहेछन् राता काला हरिया पहेला लहरै मिलाएर राखेका रङबाट कस्तो मिठो बास्ना आइरहेको थियो ऊ भित्र दगुरी चित्र बनाएको कापी लिएर बाहिर आई पिँढीमा घोप्टो परी कापीमा सुगा झोक्राएर बसेको थियो उसले हरियो रङ समाए कसरी पो लाउने होला रङ सर्वजित मास्टर साहब उतिर झुके जोडले नदाब्नु नत्र रङ भाँचिन्छ खैल्यौ म सिकाउँछु उनले रङ समाए सुगाको पखेटाको बीचमा रङको चुच्चोले छोएर बिस्तारै हात चलाए पखेटाको एक किनार हरियो भयो रमाले मुन्टु हल्लाई उनले रङ रमाको हातमा थमाइदिए ओठको चेपबाट जिब्रोको टुप्पो बाहिर निकालेर पखेटालाई रङ दिन थाले सर्वजित मास्टर साहबले खिस्स हाँस्दै जीवरामलाई हेरे जीवरामको मुख खुलै थियो मुखभित्रबाट फुसुसु भुइँ कुहिरो झैँ तमाखुको धुवा निस्किरह्यो उनलाई आफ्ना सन्तान नहुनुको पीडाले चिमुट्यो उनी जुरुक्क उठे र फटाफट हिँडे घर पुगे आँगनको कुनामा लहरे फुलको लहरा छेउमा राखेको डुग्गीमा बसे वसुन्धरा बजै खोकिरहेकी थिइन् उनको खोकी कानमा के ठुकिएको थियो उनलाई आफ्नै घाँटी खसखसाए जस्तै लाग्यो उनले पनि खोके एकछिन त दुवैले खोकीमै बात मारे जस्तो भयो उनले अनुहार रातो बनाएर खकार फाले र धुवाको मधुरो धर्सो निस्किरहेको दैलोतिर हेरिरहे रूपमती निस्के घरबाट आँदै थिए क्यारे गुनी अलिकति माथि सारेकी थिए ऊ गोठतिर गए उनले उसका पुष्ट पिडौला र कमलको फुल झैँ फर्केका पुट्ठा हेरिरहे गाला सुनाएको लहरे फुलको पातलाई पन्छाए र सुल्पामा सुर्ती भरे धुवाको मुस्लो उडाउँदै थिए फरुवा काँधमा राखेर खेततिर गइरहेको घुइयारामलाई देखे जुरुको उठेर कराए ए घुइयाराम यता आऊ घुइयाराम हाँस्दै आएर डुग्गीमा बस्यो एउटा कुरा थाहा पायौ के कुरा काका मास्टर साहबले अचम्मै गरे नि उनले भने पवनलाई दूरबीन ल्याइदिएछन् दूरबीन उसले फरुवाले भुइँमा ढ्याक ढ्याक हान्यो हो र कहाँ हेर्ने रहेछ र त्यसैले लौ बा मैले नि त्यही पो सोधिन घुइयाराम एकछिन हाँसेर उदास भयो तुलाराम जिन्दै भएको भए एक दिन उसले पनि दूरबीन ल्याइदिँदो हो उसको मन भद्भती पोल्यो उसले दारा किट्यो त्यो बोक्सीले त मेरो सारा खुसी लिएर गई छोडिदेऊ यो कुरा त्यसले सजाय पाइसकी दुई बर्खको घटना घटेको अहिले हृदय बटारेर केही हुन्न अब त पम्फा पनि दुई जिउकी भइसके फेरि खुसी आउँछ तिम्रो घर घुइयारामका आँखाका कुनु रसाए क्यार्नु काका हिँदै जस्तो लाग्छ त्यो तुले हाँसेको खेलेको हिँदै जस्तो लाग्छ यसरी सम्झनामै बाँच्ने हो भने त हिजो जन्मेको मान्छे पर्सि मरे जस्तो हुन्छ मान्छेले धेरै सम्झनामा बाँच्न हुन्न नसम्झ भनेर पनि नहुने रहेछ काका घुइयाराम उठ्यो र घोसे मुन्टु लाएर हिँड्यो जीवरामले आँगनको ढिलमा उभेर उसलाई खेतमा पस्तासम्म हेरिरहे उसले धरती नै दुई टुक्रा पारुला झैँ गरेर फरुवा गाड्यो सर्वजित मास्टर साहबले दूरबीन ल्याएको कुरा गाउँभरि फैलिँदै गयो साइकल हुइकाउँदै सुसेले हारिरहेका त्रैलोक र क्यारियरमा बसेको बिजुले फिरफिरे घुमाउँदै दगुरिरहेको पवनलाई देखे त्रैलोकले साइकल त्यता मोड्यो ए पवन सुनबे त्रैलोकले बोलायो एउटा कुरा सुनाउनु छ पवन टक्क अडियो उसको कञ्चट छेउबाट पसिनाको थोपा गालातिर खस्यो। फेरि फेरि फ्याट फ्याट गर्दै शान्त भयो। के कुरा, तेरो बापले दूरबीन ल्याइदिएछ रे? चन्द्रमा त आँखैमा ठोके जस्तो हुन्छ, स्वर्गका घरहरू नै देखिन्छ बे। उसको कुरा सुन्नासाथ पवनको हातको फिरफिर स्वात्त भुइँमा खस्यो। उसले हाँस्दै एकपल्ट बसन्ततिर हेर्यो र विस्मरित गुर्यो। बसन्तले पछ्यायो। गाउँ पसेपछि पवन आफ्नो घरतिर मोडियो। बसन्त टक्क रोकियो। उसले उत्साहमा दगुर्दा सर्वजित मास्टर साहबलाई बिर्सिएको रहेछ। उसका पाइला अगाडि बढेन। दूरबीन लिएर यतै आ है, उसले भन्यो। म यही कुरेर बस्छु। पवन आँगनमा पुग्यो र पिँढीमा राखेको दूरबीनलाई हेरिरह्यो। खुसीले ओठ थारेर काँपे। ऊ लजाउँदै सर्वजित मास्टर साहब छेउ पुग्यो र उनका गोडा छोयो। सर्वजित मास्टर साहबले हात उसको तालुमा राखे। भाग्यमानी भएस, भन्न खोजेका थिए तर आवाज निस्केन। उसले बिस्तारै दूरबीन समायो। सर्वजित मास्टर साहब उसको छेउ आए। दूरबीनको फिता उसको गर्दनमा छिराइदिए। दूरबीनलाई आँखा टाँसिदिए। ल हेर त के देखिस फान। पवनले ओठ टोक्दै दूरबीन यताउता घुमाइरह्यो। उडिरहेको चरा धन्नै निधारमा ठोकेको। सर्वजित मास्टर साहबले उसको दाहिने हत्केला दूरबीनको बीचमा राखिदिए। अलिकति धमिलो भयो भने इपाङ्रा घुमाउनु। खेत, रुख, घर, आकाश, बादल सबै पवनको आँखा नजिकै घुमिरहे। ऊ खिचकिताउँदै हाँस्यो। उसको हाँसो मधुरो हुँदै बसन्तका कानमा ठुक्कियो। बसन्त दगुर्दै आयो र भित्तामा छेलिँदै हेर्यो। उसले आँखामा दूरबीन जोडेर आँगनमा उभिएका पवनलाई देख्यो। पवनको गर्दनतिर टाउको झुकाएर बोलिरहेका सर्वजित मास्टर साहबलाई देख्यो। उनीहरू कति धेरै खुसी देखिएका। बसन्तले सोच्यो, अब पवन आउँदैन। दूरबीन पाएपछि उसलाई बिर्सियो। उसको मन गरुङ्गो भयो। रुख फर्क्यो। अलिपर पुगेपछि तितेपातीको झ्याङमा लठीले हान्यो। झनपर पुगेपछि मेवाको रुखमा भुत्ती खेलिरहेका चरालाई ढुङ्गा हानियो। परै पुगेपछि रतिगेडीका झ्याङमा पिसाब फेर्यो। एकछिन टोलाएर उभिरह्यो अनि आफूले पनि दूरबीन समाएको कल्पना गर्यो। दुवै हत्केलालाई गोलो बनाएर आँखामा टाँस्यो र कल्पनाको दूरबीनले संसार हेर्दै दगुर्यो। घर पुग्दा असिन पसिन भइसकेको थियो। फागुन पहिलो साता भएर होला, आरूका फूलहरू फुलेका थिए, प्याजी रङका एकदम नरम। बतास चल्दा फूलहरू भुइँमा खस्थे। आरूको फूल फुलेको हो कि बा हाँसेका हुन्। उसले एकैछिन स्यासा गर्दै हेरिरह्यो। पिँढीबाट मसिनको खटखट आवाज आइरह्यो। किन छाते फुट्ने गरी दगुर्या छस्? जसुदाले पुलुक्क हेरिन्। यहाँ आइज, सियोमा धागो हाल्दे। ऊ जसुदाको छेउमा गयो। उनी प्यान्ट सिलाउँदै थिइन्। प्यान्टको दायाँ बाउलो बटारिएको थियो भने बायाँ बाउलो मसिनको सियो मुन्तिर थियो। उसले सियो समायो, धागोको टुप्पोमा थुक लगायो। तीनपल्ट कोसिस गरेपछि धागो पस्यो। उसले सियो झुन्डिएको धागोको लहर दिँदै भन्यो, आमै एउटा कुरा भनम। सियो र धागो डब्बामा जतनसँग राख्दै जसुदा हाँसिन्। के कुरा? नरिसाउ है त, उनले मुन्टु हल्लाइन्। आमै मलाई दूरबीन किनिदेऊ। लौ दूरबीन रे? अँ के दूरबीन किनिदेऊ, उसले रुन्चे स्वरमा भन्यो। म खुब पढ्छु, फर्स्ट हुन्छु। जसुदाले उसको कपाल सुमसुमाइन्, लामो सुस्केर हालिन्। के भनेर सम्झाउने होला? अहिले किन चाहियो? उनले भनिन्। ठुलो भएपछि किनिदिउँला है। नाइ, उसले गोडा बजार्यो, तुरन्त किनिदेऊ, मास्टर साहबले त किन्दैछन्। ए कुरा त्यसो रहेछ, भनिन्। स्कुलमा चाहिए होला, ल्याए मास्टरले। होइन, पवनलाई ल्याइदिएका हुन्। हेर भन्ते, कुरो बुझ, उनले मसिनो स्वरमा भनिन्। अरूले घोडा चढे भनेर आफूले धुरी चढ्न हुन्न। ल भन त, मैले दूरबीन किन्दे भने कहाँ हेर्छस्? यो गाममा दूरबीनले हेर्नु पर्ने के छ? आकाश त तैँले देखेकै छस्। म दूरबीनले चन्द्रमा हेर्छु। चन्द्रमा त दूरबीन आँखामा नटाँसे पनि देखिन्छ, उनले भनिन्। मलाई थाहा छ, तैँले मनदेखि भनेको होइनस्, पवनको इख मानेर भनेको होस्। यसरी इख मान्नु हुन्न बाबै, पवनले तँलाई पनि दूरबीनले हेर्न दिइहाल्छ नि। त्यसले आफै हेर्छ, मलाई दिन्न। त्यो मेरो साथी पनि होइन, त्यसले दूरबीन मलाई देखाउन पनि ल्याएन। तँ पनि त पवनको साथी होइन रहेछस्, उनले भनिन्। साथी भएको भए यसरी इख मानेर हुँदै बस्थिस? साथीको खुसीमा खुसी हुन जान्नुपर्छ भन्थे। अब तँसित नभएको कुरा साथीसँग हुन्छ, साथीसित नभएको कुरा तँसित हुन्छ। मिलिजुली खुसी हुनुपर्छ। पवन आज पो घरमै बस्यो होला, भोलि त आइहाल्छ नि। नाइ, म त्यसको दूरबीनले हेर्दै हेर्दिन के। यसरी प्रतिज्ञा गर्न हुन्न भन्थे। एउटा प्रतिज्ञाले त्यत्रो महाभारत भएको, जीवनमा के पर्छ के? नरो, रोटी बनाइदिएछु, भित्र गएर खा। नाइ, म खान्न, मलाई दूरबीन किनिदेऊ के आमै। हेर ढिपी नगर भनेको, उनको आवाज चर्को हो, चाहिने कुरा पो माग्नु पर्छ। उसलाई लाग्यो आमैले हातको सियो घुवापो उसको मुटुमै रोपिदिइन्। उजुरुक्क उठ्यो, गोडा बजार्यो र चिच्यायो, बा भका भए मलाई दूरबीन किनिदिन्थे, तिमी मेरी आमै हुँदै होइनौ। ऊ हुत्तिँदै भित्र पस्यो, ओछ्यानमा पछारियो। राति जसुदाले टुकीको उज्यालोमा हेरिन्। ऊ भित्तापट्टि कोल्टे परेर निधाएको बहाना गरिरहेको थियो। उनले प्रेमले उसको कञ्चट सुमसुमाइन्। उनको मन भारी भएर आयो, खुइए सुस्केर हालिन्। सासले टुकी धिक्ति भयो। बन्ते उठ, उनले मधुरो स्वरमा भनिन्। उठ, भात खा। ऊ चलमलायो, यसो आँखा उघारेर हेर्यो। देख्यो उनका जिङरिङमा परेका कपाल, आँखाका कुनामा जम्मा भएको चाउरी, त्यसै त्यसै पानी बगिरहने कमजोर आँखा, अनुहार वरिपरि घुमिरहेको उदासीको भुइँकुहिरो। उसले निद्रामै चलमलाए जस्तो गर्यो र फेरि भित्तातिर कोल्टे फेर्यो। मैले रातरातभरि दुःख गरी मसिन चलाएको तेरै लागि हो। जसुदाले भनिन्, मलाई त के नै चाहिएको छ र। उसका कान ठाडा भए। जसुदा उठिन्, टुकीको उज्यालो उनीसितै गयो। घरका कुना कुनामा मुसा कुदे झैं खन्द्राङ खुन्द्रुङ आवाज आइरहे। टुकीको उज्यालो अघि लाएर फर्किन्। यता फर्कि त। उनले बसन्तको कुम समाएर तानिन्। उसले देख्यो जसुदाको हातमा कपडाको सानो पोको थियो। उनले पोको फुकालिन्। पट्टाएर राखेका नोटहरू थिए। उनले औँलामा थुक लगाउँदै ओठ चलाउँदै मसिन आवाज निकाल्दै नोट गनिन् अनि नोटलाई कपडामा पोको पारिन्। पोको उसको हातमा थपक्क राखिदिन्। ऊ हक्क न बक्क भयो। 19,700 रुपियाँ तेरै हुन् छोरा, जे मन लाग्छ गर। उनले भनिन्, आफ्नो सबै रहर पुरा गर, पछि गएर आमैले केही गर्न दिइनन् नभनेस्। अब क्यार छस् त, तेरी आमा यस्तै भई। मलाई पनि तेरो रहर मारेर बस्न कहाँ मन छ र। तँलाई क्याम्पस पठाम्ला भनेर राखेकी थिएँ, अब सबै तेरो भयो। उसको मन चिमट्यो। मसी त तँलाई दिन धेरै त केही छैन, उनले मलिन स्वरमा भनिन्। त रहरको बाटो हिँड, सके चप्पल दिम्ला, नसके तेरो पैताला मन्तिर आफ्ना हत्केला ओछ्याइदिम्ला। बसन्तले पैसाको पोको स्वात्त जसुदाको काखमा फालेर बरबरी आँसु झारेर रोयो। जसुदाले उसलाई अङ्गालोमा बेरिन्। ऊ अबेरसम्म रोयो अनि अवरुद्ध गलामा भन्यो, आमै भात हालिदेऊ, म भात खान्छु। रोएर होला उसको भोक बढेको थियो। बेला बेला आँसुका ढिक्का थालमा खस्थे। उसले आँसुले भिजेका भातका डल्ला खाइरह्यो। कस्तो थियो दूरबीन? जसुदाले मौनतालाई आवाज दिइन्। नयाँ थियो, उसले मसिन सुरमा भन्यो, टलक्क टल्केको। किन ल्याइदिएका रहेछन् दूरबीन? बिचारो बसन्त, उसित यसको उत्तर के हुनु? अब धेरै खेलेर हुँदैन, सर्वजित मास्टर साहबले भने, अब पढाइमा ध्यान दे, 8 कक्षा त पुगिसकिस्, 2 वर्षमा एसएससी आउँछ, अहिलेदेखि कोसिस गर्नुपर्छ, बुझिस्? पवनले मुन्टो हल्लायो। ऊ बेला बेला आफ्नो काखको दूरबीनलाई सुमसुमाइरहेको थियो। रमा अबेरसम्म दूरबीनले तारा र चन्द्रमा हेरेर निदाइसकेकी थिए। बाबु र छोरा मात्रै थिए अगेनाको छेउमा। अगेनामा बेला बेला आगोमा गोल चड्किन्थे। सर्वजित मास्टर साहब आफ्ना पिँडोलामा तोरीको तेल लगाउँदै बोलिरहेका थिए। पवनले आज सर्वजित मास्टर साहबप्रति माया बढेर आएको थियो। बेला बेला सोच्थ्यो, आमै भएको भए कति मजाले पिण्डोलामा तेल लगाइदिदी हुन्। मैले देवीलाल सरसित कुरा गरिसकेको छु, त गणित र अङ्ग्रेजीमा कमजोर छस्, तिनी राम्ररी पढाउँछन्, उनीसित ट्युसन पढ्न पाउनु भाग्य हो तेरो। नेपालगञ्जबाट हरेक बर्खामा ट्युसन पढाउन अम्बर पुर्याउँछन्, तिनले पढायो भने कुकुरले पनि अङ्ग्रेजी भट्टाउन सक्छ भन्ने आँखा नै छ। उनी हाँसे, अरू विषयमा त तँ राम्रै छस्, अक्षर पनि राम्रा छन्, स्कुलमा सबैभन्दा राम्रा अक्षर हुने तँ त होस्। पवन लजायो, हुन त हो, उसका अक्षर बाटुरा र चिटिक्क मिलेका हुन्छन्, डीको पनि सोझो हुन्छ। उसले राजा वीरेन्द्रको जन्मोत्सवमा सरहरूले प्लेकार्डमा नारा लेख्न लगाएको पनि सम्झ्यो। उसले दिनभरिमा 24 प्लेकार्डमा श्री 5 महाराज धीराज वीरेन्द्र वीरविक्रम शाहकी जय लेखेको थियो। इनाममा 10 रुपियाँ पाएको थियो। यो झरीमा तँ पनि उतै बस्छस् 3 महिना, सर्वजित मास्टर साहबले भने। पढाइमा ध्यान देलास भनेर दूरबीन किनिदिएको हो। दूरबीनले आँखाले नदेख्ने कुरा पनि आँखा नजिकै ल्याइदिन्छ। अब तैँले आफ्नो दिमागमा पनि दूरबीन जस्तै बनाउनु पर्छ, भविष्यलाई देख्नुपर्छ। अनि म कहाँ बस्ने त? पवनको मुटु ढक्क फुल्यो। चिन्ता नगर, मैले व्यवस्था गरिदिइसकेको छु। यसो 2-4 महिना बजारमा बसिस् भने अलि बाठो पनि होलास् भन्ने ठानेको छु मैले। यो बाँसबारीले त तँलाई बिगार्छ, तँलाई आफूभन्दा टाढा राख्न सक्छु कि सक्दिनँ भनेर विचार पनि गर्नु छ। पवन छटपटायो, साँच्चै बाले अम्बरपुर पठाउने नै भयो त, असार लाग्न अब केवल 4 महिना त बाँकी छ नि। सर्वजित मास्टर साहबले अगेनामा दाउरा कोचे, ढुङ्ग्रो फुके, एकैछिनमा हुर्र आगो बल्यो। अगेनामाथि फ्राइबिन राखे, पानी राखे र चिनीको भाँडो समात्दै प्रेमले सोधे, चिया खान्छस्? कति वर्षपछि उनले त्यसरी प्रेमले सोधेका थिए। पवनले हिसाबै गर्न सकेन। उसले खिस्सा हाँस्दै भन्यो, खान्छु। एकछिनपछि सर्वजित मास्टर साहबले उसलाई चिया दिँदै भने, बुझिराख, 3 महिना तेरो जिन्दगीका महत्वपूर्ण महिना हुनेछन्। के थाहा, ती 3 महिनाले तेरो जिन्दगी नै फेरबदल गरिदिन्छन् कि? भुलकाकाको घर अम्बरपुरको दक्षिण पुछारमा थियो। भुलकाका नाम जस्तैका कहीँ कतै केही भुलेर आए जस्ता देखिन्थे। अलिकति कुप्रिएको ढाड, झाडी जस्ता आँखी हो, पाकेको फर्सी जस्तो रौँझरेको टाउको, सुगाको जस्तो चुच्चिएको नाक, होचो कद, उमेर 50 वर्ष जति थियो तर देखिन्थे 60-65। लहरे खोकीले न्याकिरहन्थ्यो, आँखाबाट तुरुक्क आँसु आउने गरी खोक्थे, कफ निस्किरहन्थ्यो। उनको लहरे खोकीले पवनको निद्रा बिथुलिन्थ्यो। आँगनमा जताततै टाँसिएका कफका टाटा देखेर दिगमिग लाग्थ्यो। सुरुमा त उसलाई भुल्काकाले पकाएको खाना खान पनि दिगमिग लागेको थियो, तर उनी खाना असाध्यै मिठो पकाउँथे। पवन अबेरसम्म औँला चाटिरहन्थ्यो, उसले जीवनमा यति मिठो खाना खाएकै थिएन। भुल्काका हप्तामा 2 कुखुराको मासु पनि पकाउँथे, जिरे खुर्सानी हालेको पिरो। मासु खाँदा खाँदै पवनको नाकको डाँडीमा पसिना निस्कन्थे। पिरो खानुपर्छ भन्छु म, भुल्काका पिरोले सिउसिउ गरिरहेको उसलाई हेर्दै भन्थे। पिरोले दिमागको बन्द दैलो घराक्क खोलिदिन्छ। भुल्काकाले एक बथान बाख्रा र एउटा भैँसी पालेका थिए, त्यसैले उनको खर्च पानी चल्थ्यो। 10 वर्ष अघि उनकी श्रीमती बितेकी थिइन्, त्यही कालदेखि नै हो उनलाई भुल्ने बानी लागेको। कहिले के बिर्सन्थे कहिले के एकपल्ट त कम्मरमा बाँधेको खुर्पेटोमा आँसी झुन्डिरहेको छ भन्ने नि बिर्सेछन्। तुई पत्तल खोजेका थिए। उनको छोरो हाकिम भारत हिँडेको 8 वर्ष भइसकेको थियो। कहिलेकाहीँ चिठी पठाउँथ्यो, चिठीभित्र लुकाएर पैसा। उनले छोरो पढे लेखेर हाकिम बनाओस् भनेर नाम राखेका थिए। तर भयो चौकीदार। घर खरले छाएको थियो, दैलो होचो थियो, निहुरेर भित्र पस्न पर्थ्यो, कहिलेकाहीँ निहुरिन झुक्किन्थ्यो। त्यसरी ढोकाको माथिल्लो चेपमा कपालका केस्राहरू अल्झिरहेका देखिन्थे। ढोकाबाट भित्र चिहाउँदा अगेनी देखिन्थ्यो। अगेनोमाथि प्राय भैँसीको कुँडो छड्किरहेको भेटिन्थ्यो। अघिनाकै दायाँपट्टिको भित्तासित टसाएर भर्याङ राखिएको थियो। टाउको जोगाएर भर्याङ चढ्यो भने आँटीमा पुगिन्थ्यो। आँटीमा पुराना बाकस, लत्ता कपडा, चामलका बोरा आदि थिए। कुनातिर आलु फिजारेर राखिएका। आँटीको 1.5 मिटर उचाइमा छानो। पवन मजाले बस्न त सक्थ्यो तर उभिन सक्थेन। त्यही थियो उसको ओछ्यान। ऊ त्यहाँ सुत्न मात्र जान्थ्यो, टुकी बाल्न निषेध थियो। त्यसरी साँझ पख छानछुम गर्दै जान्थ्यो। ओछ्यानमा उत्तान पर्थ्यो, आफ्नै हत्केला नदेखिने अँध्यारोमा टोलाउँथ्यो, झरीको आवाज सुन्थ्यो। बत्तीमा मटेरियल थप्न बिर्सेर अँध्यारोमा टोलाइरहेका भुर्काकाको लहरे खोकीले हैरान भएर ऊ छानाका चेपचेपबाट भित्र पस्ने रुजेको बतास महसुस गर्थ्यो। बाँसबारी सम्झेर हुरुक्क हुन्थ्यो, तर पनि भुलकाकासितको बसाई उसलाई रमाइलो लाग्न थालेको थियो। भुलकाकाको घरमा उसलाई रमाइलो लाग्ने अर्को कुरा पनि थियो, साइकल। तिल्लीहरू त भर्खरै माझेका दाँत जस्ता थिए। गद्दी सिमलका राता फुलको बाक्लो पत्र झैँ नरम थियो। खन्टी ह्यान्डलमाथि भ्यागो त झैँ थपक्क बसेको थियो। टिङटिङ आवाज कानभित्रै पस्थ्यो र अबेरसम्म झन्झनाइरहन्थ्यो। कति सुन्दर थियो साइकल, हाकिमले भारतबाट ल्याएको रहेछ। भुलकाकाले पुछपास पारेर टल्काएर राखेका थिए। उनी आफूलाई साइकल चलाउन त आउँथेन, तर पवनलाई नचढ पनि भन्न सकेनन्। उसले हप्ता दिनमै पिडोलामा 2 घाउ बनाएर साइकल हाँक्न सिकिसकेको थियो। त्यसैले ऊ खुसी थियो। फेरि भुलकाका पढ भनेर कचकच गर्दैनथे। सबेरै खाना खाएर भैँसी र बाख्रा डोराउँदै बन्तिर लाग्थे, साँझ पख फर्किन्थे। ऊ दिनभरि आफ्नै मनको राजा हुन्थ्यो। बिहान 9 बजे देवीलाल सरको डेरामा ट्युसन पढ्न जान्थ्यो, 11 बजे फर्किन्थ्यो, 1 बजेसम्म होमवर्क गर्थ्यो र 1.5 बजेतिर साइकल लिएर बजार घुम्न निस्किन्थ्यो। 4:30 बजे घर फर्किन्थ्यो, हातमुख धोएर कालो चिया खाएर 5 बजे फेरि देवीलाल सर कहाँ पुग्थ्यो। 7 बजे घर फर्किन्थ्यो। ऊ आउँदा फुलकाकाले खाना पकाइसकेका हुन्थे। सर्वजित मास्टर साहबले उसलाई जिन्सको प्यान्ट किनिदिएका थिए। अलि ठुलो थियो, कम्मरमा टिमिक्क पर्दैनथ्यो, पेटीले कसेर बाँध्थ्यो। त्यसैले जहिले पनि प्यान्ट कम्मर्नेर मुजा परेको हुन्थ्यो। सर्ट लगाउँथ्यो, तर उसका सर्टका बटन कहिले अडिँदैनथ्यो। सर्ट प्राय काखिनेरबाट उध्रिन्थ्यो। जुल्फी कपाल पाल्न थालिसकेको थियो, कपाल खस्रा थिए, त्यसैले कहिले कोरे जस्तो हुँदैनथ्यो। गर्दनमा दूरबिन झुन्डाएर साइकल हाँक्दै हिँड्दा अम्बरपुर आएको 2 हप्तामै उसलाई बजारको केटा भइसकेको अनुभव भएको थियो। 3 हप्ता त ऊ अम्बरपुरका केटाहरूको सपनामा पनि गाँसिसकेको थियो। 6 महिना अघि बजार छ एउटा घरको जग बनेको थियो, त्यहाँ फिल्म हल बन्नेवाला थियो। ठुलो पर्दा आउने खबरले बजारभरि नयाँ ऊर्जा दिएको थियो। के थिएन अम्बरपुरमा? बैङ्क, बस पार्क, पुलिस चौकी, चौराहा सबै त थियो। यी सबै कुराले अम्बरपुरलाई बजार बनाउन खोजिरहेको थियो, तर कमी त त्यहाँ एउटै कुराको थियो, फिल्म हल। त्यही भएर अम्बरपुर अलिकति निन्याउरो अनुहार लाएर बसिरहन्थ्यो, हलो भएको तर गोरु नभएको किसान जस्तो। जति जति फिल्म हलका भित्ताहरू ठडिँदै गए, उति उति अम्बरपुर चनाख हुँदै गइरहेको थियो। पवन अम्बरपुर आएको 21 दिनपछि फिल्म हल तयार भयो। ठुल्ठुला भित्ता, बालकनी, स्पेसल सिट, 4 भित्तामाथि टोपी चाहिँ ख्याप्प राखेको छाना। फिल्म हलको ठुलो भित्तामा ठुल्ठुला अक्षरमा लेखियो, शान्ति बुद्ध चलचित्र मन्दिर, अम्बरपुर। म आज भगवान हेर्न जान्छु, झरी उग्रेको दिन भुलकाकाले भने। तिमी पनि जाने हो भन्छु म। ऊ किन नजाओस्? उसले त अघिल्लो दिन बजारका केटाहरूबाट खबर पाइसकेको थियो, हलको उद्घाटन हुँदैछ भन्ने गोडा उचालिसकेको थियो। भुलकाका खोक्दै अघि लागे, उसले पछ्याए। फिल्म हलमा मेला लागे जस्तै भएको थियो। 12 बजे जय सन्तोषी माता फिल्म देखाएर हलको उद्घाटन भयो। बजारका सारा मान्छेले फेरीमा असिन पसिन हुँदै सन्तोषी मातालाई नमस्कार गर्दै फिल्म हेरे, ताली बजाए, सिठी बजाए। सिरकको छेउलो टाँगे जस्तो पर्दामा ठुल्ठुला मान्छेहरू हिँड्थे, गाउँथे, देवी माता पनि आउँथिन्। वाह, क्या गजब, रमाइलो हुँदै थियो। फिल्म त सक्यो, उसलाई बाहिर आउनै मन लागेन, तर के गरोस्, भुलकाकाले बाहिर ताने। बाहिर निस्केपछि उसले देख्यो फिल्म त फेरि सकेछ। हातमा बन्दुक समाएको हिरोको ठुलो पोस्टर देखेपछि उसले भुलकाकातिर हेर्यो। म त घर जान्छु, बाख्रा भोकै पर्छन्, भुलकाका एकैछिन खोकिरहे, तिमी अर्को पनि हेर भन्छु म। उनले उसको हातमा 5 रुपियाँ राखिदिए। उसलाई भुलकाका अघि भर्खरै ठुलो पर्दामा देखिएका भगवान जस्तै लागे। ऊ हुत्तिएर टिकट काउन्टरमा मुक्कामुक्की गरिरहेका मानिसहरूतिर बढ्यो। फिल्मको हिरो साह्रै बलवान थियो, जति गोली हाने पनि मर्दैनथ्यो। फिल्म हिन्दी भाषामा थियो, उसले बोलेको त खासै बुझेन, तर गुण्डा र हिरो छुट्टै हाल्यो। हिरो झोपडीमा बस्थ्यो, गुण्डा ठुलो घरमा। किन लडेका हुन् थाहा पनि पाएन, तर लडेको हेर्न खुब मजा आयो। फिल्म सकेर बाहिर आउँदा अँध्यारो भइसकेको थियो। उसलाई साइकल कुदाउँदै बाँसबारी पुगेर बसन्त र रमालाई फिल्मको किस्सा सुनाउन मन लाग्यो। कति रमाइलो मान्लान् तिनले है, तर लुलुक्क फर्कियो। फिल्म हलले अमरपुरमा ठूलो परिवर्तन ल्याएको थियो। दिनभरि चौराहातिर घुमेर दिन बिताउने केटाहरू फिल्म हलतिर भेटिन थाले। उनीहरूलाई दिनदिनै फिल्म फेरियोस् जस्तो लाग्यो, तर तीन चार दिन नभई फिल्म फेरिन्नथ्यो। उनीहरू दिनमा तीनपल्ट आगामी परिवर्तनवाला पोस्टर हेर्न जान्थे। फिल्मको कथा कल्पन थिए, कहिलेकाहीँ घुस्रेर फिल्म हेर्न पनि खोज्थे। तर अग्लो ठुल्ठुलो आँखा भएको, मोटो जुगा भएको, हात्तीका जस्ता पैताला भएको टिकट चेकर जङ्गेले चाक्ला हातले कठेलामा समाएर हुत्याइदिन्थ्यो। उसको आँखा टर्च भन्दा तेजिलो थियो, त्यसैले लुकेर भित्र पस्ने आँट कसैले गर्दैनथे। तर जङ्गे शरीरले जति कडा देखिन्थ्यो, हृदयले त्यति नै नरम थियो। हिरोको दुःख देखेर ढुकाको चेपमा अडेस लागेर सुकसुकाउँथ्यो। एकपल्ट त हिरोलाई पिटिरहेको गुण्डातिर टर्च फालेर रुँदै भनेको थियो, हान दिन्छु अहिले। अनि फिल्म चलाउने अपरेटर बसिर 55 वर्ष जतिको थियो, ठुलो भुँडी थियो, त्यसैले सर्टको नाइटनेरको बटन अडिँदैन थियो। खैरो रङको सर्टमनतिर जहिले पनि लुङ्गी लगाउँथ्यो, पान चपाइरहन्थ्यो, प्याच थुकिरहन्थ्यो। टिनको सानो बट्टा सधैँ उसको हातमा हुन्थ्यो, पानको पात, जर्दा, सुपारी र चुना राखेको हुन्थ्यो। गफ गर्दै पान बनाउँथ्यो। बजारतिर पनि त्यति घुम्न आउँदैनथ्यो। ऊ फिल्म चल्नु अघि रिलका ठुल्ठुला डल्लालाई चर्खा चलाए झैँ घुमाइरहन्थ्यो। च्यातिएका रिल टेपले टाल्थ्यो, काम नलाग्ने रिल 1-2 मिटर त स्वाटै काटिदिन्थ्यो। तर फिल्म हेर्दा कहानेर काटेर फालेको थाहै हुँदैनथ्यो। ऊ प्रोजेक्टर रुममै सुत्थ्यो, रेलका ठुल्ठुला चाङका बीचमा। बसिर 13 वर्षको उमेरदेखि नै प्रोजेक्टर कोठामा बसेको रहेछ चाचासित। पछि आफै अपरेटर भयो, उसले बिहे पनि गरेको रहेनछ, तर बिहेको बारेमा कहिले कुरा गर्दैनथ्यो। तर ऊ कहिले काहीँ फिल्मका पोस्टर हेर्न आएका केटाहरूलाई भूतका कथा सुनाउँथ्यो। एकपल्ट तिकुनियामा फिल्मबाटै चुडेल निस्केर अपरेटरलाई मारिदिए भन्ने कथा त 3 पल्ट सुनाएको थियो। भूतको कथा सुनाइरहँदा बसिर आफै भूत जस्तो लाग्थ्यो। एकपल्ट त आफैले पनि भूत भोगेको कुरा सुनाएको थियो। कुन्नी कुन फिल्म चलाउँदा हो, बीचमै रोकियो रे, जति गरे पनि चल्दै चलेन, धुप बालेर पूजा गरेपछि चलेको थियो रे। पवनलाई नयाँ फिल्म चल्दा टिकट काट्ने पैसा नहुँदा बसिरको ईर्ष्या लाग्थ्यो, क्या भाग्यमानी, जति फिल्म हेरे पनि हुने। तर बसिर कहिले काहीँ प्याट्टा प्याट्टा खैनी मल्दै भन्थ्यो, यो बसिरले फिल्म नहेरेको 10 वर्ष भयो, असल मलाई मनपर्ने फिल्म भन्दैनन्। केटाहरू प्रोजेक्टर रुमको पलबाट फिल्म हेर्न दिइहाल्छ कि भनेर चाचा चाचा भन्दै उसका कुरा सुन्थे। कहिले काहीँ जिस्काउँथे पनि, चाचा बुढो भयो, अब बिहे नगर्ने, हिरोनी हेरेर मात्रै हुन्छ, लड्का हो, बसिर भन्थ्यो। मेरो जिन्दगी 18 रिल, 16 त सकिसक्यो, अब 2 रिलमा श्रीदेवी होइन, अमरीश पुरी र प्रेम चोपडा मात्र बाँकी छन्। रिमाइन्ड गर त चाचा, जिन्दगी फिल्म होइन लड्का हो, सिनेमा भएको भए म त काटाकुट गरेर गजबको बनाइहाल्थे नि। पवन बसिरको नगी छुन चाहन्थ्यो, तर मौका नै मिलिरहेको थिएन। ऊ बसिरले पान चपाउँदै गफ दिइरहेका बेला छेउमा साइकल अडाएर सुनिरहन्थ्यो। बुढाले बम्बईको फराकिला सडक, आकाशे पुल, छक्काहरूको बारेमा सुनाइरहन्थ्यो। मिथुनलाई त आफ्नै आँखाले देखेको रोमाञ्चक कथा सुनाउँथ्यो। तर बसिरले अहिलेसम्म पवनलाई चिने जस्तो गरेको थिएन, नाम पनि सोधेको थिएन। ऊ सोच्थ्यो बसिरले आफ्नो नाम र ठाम सोधोस्, तर बुढालाई केही मतलब थिएन।
मलाई छोडी मेरो छाया कतै झरे छ, मलाई छोडी मेरो छाया कतै झरे छ, तिमीसम्म आइपुग्दा साँझै परेछ, मलाई छोडी मेरो छाया कतै झरे छ। सही कति बीते मेरा जिसा जिसा राती करू, तातो माया संगा मेरा, तातो माया संगा मेरा, खोजी रहे साथी हरू, खोजी रहे साथी हरू, बैस छँदा नभोगेको रातै ढले छ, तिमीसँग
उपन्यासकार बुद्धिसागरको फिरफिरेको चौधौं अंशको वाचन पृष्ठ 264 सकिएको छ। आगामी साता 15 अंश लिएर आउनेछौ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ सुझाव सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ विजय एफएम 101.6 गैंडाकोट नवलपरासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति चौरभको निर्धारित समय सकिएको छ। आगामी सप्ताह फेरि उपस्थित हुनेछौ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना प्रविधिका क्षितिज सँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्रि।
लेखेको गीत मेरो पाखा भरि गाए जस्तो नलेखेको गीत मेरो पाखा भरि गाए जस्तो नदेखेको माया मेरो पाए जस्तो जिन्दगी को छेउमा कतै ज्योति झरे छ तिमीसम्म आइपुग्दा सझै परेछ मलाई छोडी मेरो छाया कतै झरे छ